الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ربنا إني أسكنت من ذريتي بواد غير ذي زرع عند بيتك المحرم. صدق الله العظيم. ذی الحج یا ذی الحج اس کی آخری تاریخیں چل رہی ہیں اور یہ اسلامی قمری اعتبار سے آخری مہینہ ہے. اس کے بعد محرم کا آغاز ہوتا ہے جو قمری اعتبار سے پہلا مہینہ ہوتا ہے. محرم کا لفظ محرم کا جو مہینہ ہے یہ بھی بہت انتہائی مبارک اور رحمتوں والا مہینہ ہے. اور جو چار مہینے جن کو شریعت نے انتہائی عزت والے مہینے قرار دیا ہے ان میں سے ایک محرم بھی ہے. چار مہینے ایسے ہیں جن میں لڑائی جھگڑا وغیرہ اس سے اجتناب کی تاکید کی گئی ہے. بہت زیادہ اشہر حرم ان کو کہا گیا. قرآن کریم میں بھی ان کا ذکر ہے. منہا اربعۃ حرم سارے مہینوں کے نام اللہ تعالی نے خود رکھے اور پھر ان میں سے بھی چار مہینوں کو انتہائی محترم بنایا ہے. اور محرم کے معنی ہی محترم کے ہیں. اسی لیے میں نے یہ آیت اسی لیے پڑھی کہ محرم کا لفظ صاف طور پر اس آیت میں استعمال ہوا ہے کہ حضرت ابراہیم علیہ السلام نے اللہ تعالیٰ سے دعا کی ربنا انی اسکنت من ذریتی. اے اللہ آپ کے حکم پر میں نے اپنی اولاد کو اپنے بیوی بچوں کو ٹھہرا دیا. بواد غیر ذی زرع وہ مکہ مکرمہ جو اس وقت وہاں کوئی سبزہ نہیں تھا بغیر سبزے کی وادی میں پانی بھی نہیں ہے سبزہ بھی نہیں ہے ایسی وادی میں میں نے اپنے بیوی بچوں کو ٹھہرایا ہے آپ کے حکم پر. عند بیتک المحرم آپ کے احترام والے گھر کے نزدیک کعبۃ اللہ کے نزدیک. اور مسلم شریف کی ایک روایت میں کعبۃ اللہ پر یہ یاد آیا مسلم شریف کی ایک روایت میں محرم کو شہر اللہ کہا گیا ہے کہ یہ اللہ کا مہینہ ہے. جیسے حضرت نوح علیہ السلام کی اوٹنی کو کہا گیا ناقۃ اللہ یہ اللہ کی اوٹنی ہے. کعبۃ اللہ اللہ کا کعبہ. اسی طرح اس مہینے کو محرم کو کہا گیا شہر اللہ یہ اللہ کا مہینہ ہے. یہ خصوصیت صرف رمضان کو حاصل ہے اور محرم کو حاصل ہے. ان دو مہینوں کو اللہ کا مہینہ قرار دیا گیا. اور محرم کے معنی احترام کے ہیں محترم کے ہیں یعنی محترم احترام والا مہینہ. مشرکین مکہ بھی اس کا احترام کیا کرتے تھے. یہی وجہ ہے کہ ان ایام میں وہ جنگ نہیں لڑا کرتے تھے لڑائی روک دیا کرتے تھے. ان میں چار مہینوں میں ایک محرم ہے دوسرا رجب ہے اور تیسرا ذیقعد ہے اور چوتھا ذیلحج ہے. یہ چار مہینے انتہائی محرم انتہائی محترم قرار دیے گئے ہیں احترام والے مہینے. اشہر حرم قرآن کریم نے ان کے لیے الفاظ استعمال فرمائے. تو اس کی گھڑیاں اب شروع ہونے والی ہیں چند روز کے بعد. احترام والا مہینہ ہمارا محترم مہینہ ہے اور وہ ان کی جو ان کا جو مہینہ شروع ہوتا ہے غیروں کا وہ اگر ایک الف اور لگا دیں تو جانوری سے شروع ہوتا ہے. جانوروں کا مہینہ جانوری سے شروع ہوتا ہے. تھوڑا سا لمبا کر دیجئے یوں سمجھ لیں کثرت استعمال سے جنوری ہو گیا ورنہ جانوری ہی تھا. उसका आगाज भी जानवर पने से ही होता है। शराबें पी जा रही हैं, कत्ल गारत जरी हो रही है, फायरिंग होती है और फहाशी के मनाजिर देखने को मिलते हैं और मोसीकी चलाई जा रही है, जानवरी से उसका आगाज हो रहा है। हमारा महीना, हमारा पहला महीना मोहतरम है, एहतराम एहतराम वाला महीना। रिवायात में आता है कि मुहर्रम के एक रोजे का सवाब 30 दिन के बराबर है, 30 दिन के रोजों के बराबर। कोई मुहर्रम में एक रोजा रख ले तो उसका सवाब, ये रोजे बड़ी कीमती चीज है। हर जगह रोजा, रमजान में रोजे फर्ज, रमजान में तो है ही फर्ज। फिर हुजूर सल्लल्लाहु तआला अलैहि वसल्लम हफ्ते में 2 दिन और रोजा रखा करते थे, पीर का और जुमेरात का। फरमाया कि मेरे अल्लाह के यहाँ आमाल पेश होते हैं पीर और जुमेरात को, मैं ये चाहता हूँ कि मेरा आमाल ऐसी हालत में पेश हो कि मैं रोजे से हूँ। तो पीर और जुमेरात को रोजा रखा करते थे। फिर अय्याम 20 के रोजे, 13 हर कमरी तारीख की, चांद की 13, 14 और 15 के रोजे रखना ये सुन्नत है, इसके रोजे रखा करते थे। फिर ज़िलहज के रोजे, 10 रोजों का सवाब एक साल, हर रोजे का सवाब एक साल की इबादत, एक साल के रोजों के बराबर। मुहर्रम के अंदर रोजे, तो ये रमजान के तो 30 या 29 रोजे फर्ज कर दिए गए और बाकी दिनों के अंदर भी बहुत सारे ऐसे मौके हैं जिनमें रोजों की फजीलत आई है, तरगीब दी गई है। मालूम हुआ कि ये बहुत बड़ी इबादत है, इससे अल्लाह का क़ुर्ब बड़ी तेजी से हासिल होता है, जभी तो ये इसको इतनी अहमियत दी गई है। तो मुहर्रम के रोजों के बारे में भी फरमाया कि एक रोजे का सवाब 30 दिन के रोजों के बराबर है। और सरवर आलम सल्लल्लाहु तआला अलैहि वसल्लम, हजरत अब्दुल्लाह इब्न अब्बास रजी अल्लाह तआला अन्हु की रिवायत है कि हुजूर सरवर आलम सल्लल्लाहु तआला अलैहि वसल्लम किसी नफली रोजे का इतना एहतमाम नहीं करते थे जितना कि आशूरे के रोजे का एहतमाम फरमाते थे, यानी 10वीं मुहर्रम के रोजे का। ये इसका बहुत ज्यादा एहतमाम था। और जब मदीना मुनव्वरा तशरीफ लाए हिजरत फरमाकर, तो मालूम हुआ कि यहूदी भी रखते हैं रोजा 10 मुहर्रम का। तो सरवर आलम सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया कि अब हम एक रोजा ज्यादा रखा करेंगे ताकि इनसे मुसाबात ना हो, इसलिए फरमाया कि या तो 9 मुहर्रम का रोजा मिला लो 10 के साथ, यानी 9 और 10 का रख लो, या 11 मुहर्रम का रोजा मिला लो कि 10 और 11 का रख लो, 9 या 10 या 10 या 11, ये इख्तियार है। लेकिन फरमाया कि 2 रोजे रखो, यहूदी एक रखते हैं ताकि उनसे मुसाबात ना, किसी तरह भी मुसाबात ना हो। आप अंदाजा लगाइए कि हमें कितना रोका गया है अहले बातिल, बातिल वालों से कोई जर्रा बराबर मुसाबात ना हो। अगर वो अपनी इबादत कर रहे हैं उस दिन और हमारी भी वो इबादत का दिन है, हमारे लिए भी मोहतरम दिन है, तो हम उनसे ज्यादा करेंगे ताकि कुछ तो फर्क हो, कुछ फर्क हो जाए। इसी से हमें अपना जायजा लेना चाहिए कि हम कहाँ किन किन चीजों के अंदर गैरों की मुशावरत या तकलीद में लगे हुए हैं। इबादतें तो हैं दीन के मुताबिक, मगर बाकी जिंदगी, बाकी चीजों का क्या होगा? खाली इस्लाम नमाज रोजे का तो नाम नहीं है, ये तो 24 घंटे की जिंदगी को देखा जाएगा। उदखुलू फिस्सिल्म काफ्फा, पूरे पूरे दाखिल हो इस्लाम में। ये थोड़ी कि नमाज पढ़ ली, बाकी जो लिबास अपने तरीके से, शक्ल सूरत अपनी मर्जी के मुताबिक, शादियां अपनी मर्जी के और बिरादरी के मुताबिक, कारोबार तिजारत ये गैरों के तरीके पर। जब हमें इस्लाम ने पूरा हर एक चीज का निजाम दिया है तो हमें क्या जरूरत है? अपने घर में असली घी मौजूद है, पड़ोसी से मांग के ला रहे हैं डालडा। भाई अपने घर में तुम्हारी नेमत मौजूद है, फिर दूसरों से क्यों मांग के लाते हो, सवाल क्यों करते हो? जैसे इस आदमी को बुरा समझा जाएगा ऐसे उससे ज्यादा बुरा ये है। इसलिए ये महीना मुहर्रम का, इसका नाम ही मुहर्रम रखा अल्लाह ताला ने। इन्ना इद्दत शुहूर इंदल्लाही इतना अशर अशारन फी किताबिल्लाह यौम खलक السماوات والارض منها اربعه حروف। अल्लाह ताला ने सारे महीनों के नाम अल्लाह ताला ने रखे, मुहर्रम का नाम भी अल्लाह ने मुहर्रम रखा, एहतराम वाला महीना। और इसको इतना एहतराम और हुरमत और इज्जत हासिल है, इसीलिए मस्जिदुल हराम को इसीलिए मस्जिदुल हराम कहा जाता है, एहतराम वाली मस्जिद। और ये वो महीना है, सारे अहम काम इसी महीने में हुए। एक रिवायत के मुताबिक कयामत भी इसी महीने में आई, और एक रिवायत के मुताबिक सारी की सारी दुनिया और इसकी चीजें मखलूकात इनका वजूद मुहर्रम में ही हुआ, मुहर्रम में ही अल्लाह ताला ने वजूद बख्शा दुनिया को, और फिर कयामत आएगी तो वो भी मुहर्रम में एक रिवायत के मुताबिक। लिहाजा इब्तिदा और इंतहा दुनिया की इसी महीने के साथ मंसूब है। फिर बड़े बड़े काम जो अहम, सारे अहम अहम काम वो इसी महीने में अंजाम पाए। हजरत आदम अलैहिस्सलाम इनकी तौबा कबूल हुई जब इनसे एक भूल हो गई थी, तो फरमाया कि रब्बना ग़लमना अनफुसना व इल्लम तग़फिर लना व तरहमना लनकूनन्ना मिनल ख़ासिरीन। ये जो तौबा कुरान करीम में उनकी मज़कूर है, ये 10 मुहर्रम को कबूल हुई, आशूरे के दिन कबूल हुई। हजरत इब्राहिम अलैहिस्सलाम पैदा हुए, अल्लाह ताला ने उनको पैदा फरमाया, दुनिया में भेजा 10 मुहर्रम को, उनको नबूवत मिली 10 मुहर्रम के दिन, उनको खलीलुल्लाह का लकब मिला 10 मुहर्रम के दिन, और जिस दिन उनको आग में डाला गया और अल्लाह के हुक्म से वो आग ठंडी हुई, वो भी 10 मुहर्रम का दिन था, आशूरे का दिन था। हजरत इदरीस अलैहिस्सलाम को एक रिवायत के मुताबिक बहुत ऊंचा कोई अल्लाह ने मकाम अता फरमाया। एक मुफस्सिरीन का एक कौल ये भी है कि जिस तरह हजरत ईसा अलैहिस्सलाम को उठाया गया, इसी तरह इनको भी उठाया गया था, आसमानों की तरफ उठा लिया गया। उसका जिक्र कुरान में वरफाना व मकानन अली किया, हमने उनको बुलंद मकाम की तरफ उठा लिया। अब इसमें कौल अकवाल मुख्तलिफ है, इख्तिलाफ है, तो जो हजरात ये फरमाते हैं कि ये हजरत इदरीस अलैहिस्सलाम को आसमानों पर उठा लिया गया, वो भी 10 मुहर्रम के दिन उठाया गया। हजरत ईसा अलैहिस्सलाम को उठाया गया आसमानों पर, बर्रफ़अहुल्लाहु इलैह, वो भी यही 10 मुहर्रम का दिन था। हजरत अय्यूब अलैहिस्सलाम को उनकी जो जबरदस्त एक आजमाइश हुई बीमारी की वजह से, जबरदस्त उनका इम्तिहान लिया गया, और जब उनको सेहत अता हुई वो 10 मुहर्रम का ही दिन था, आशूरे के दिन उनको सेहत अता हुई। हजरत दाऊद अलैहिस्सलाम की तौबा कबूल हुई, वो भी 10 मुहर्रम का दिन था। फिर हजरत सुलेमान अलैहिस्सलाम ने ये दुआ मांगी, रब्बी हबली मुल्क ला यंबगी लि अहदिन मिन बादी इन्नका अंतल वहाब, ऐसी सल्तनत दे दीजिए जो मेरे बाद किसी को भी ना मिली हो, मेरे बाद किसी को ना दी जाए। वो फिर वो हवाएं उनके ताबे, परिंदे उन पर खाया करने वाले, जानवरों की बोलियां उनको सिखाई गई, ऐसी बादशाहत अल्लाह ताला ने अता फरमाई, वो भी 10 मुहर्रम का ही दिन था, आशूरे के दिन उनको ये सल्तनत मिली। हजरत नूह अलैहिस्सलाम की कश्ती तूफान नूह के बाद जब जमीन पर आकर ठहरी, जूदी पहाड़ पर आकर ठहरी है, वह कवत आलम जूदी की, ये जूदी पहाड़ पर जो आकर ठहरी है वो भी 10 मुहर्रम का दिन था, और आपको हुक्म हुआ कि जमीन पर उतरो। तो ये बड़े बड़े वाकयात, बड़े बड़े अहम वाकयात, बहुत अहम काम मुहर्रम में اور خاص طور پر عاشورے کے دن 10 محرم کے دن انجام پائے. اسی لیے سرور عالم صلی اللہ تعالی علیہ وسلم اس دن کے روزے کا انتہائی اہتمام فرمایا کرتے تھے. یہودیوں سے آ کر پوچھا, مدینہ منورہ میں یہودیوں کو بلایا حضور صلی اللہ تعالی علیہ وسلم نے, فرمایا تم کیوں روزہ رکھتے ہو؟ تو انہوں نے عرض کیا کہ ہمارے نبی حضرت موسیٰ علیہ السلام نے جب نجات پائی فرعون سے اور فرعون کا جو غرق ہوا دریا میں وہ بھی 10 محرم کا ہی دن تھا, یہ بھی روایت ہے, وہ بھی مانتے ہیں یہودی اس کو, تو ہم اس کی وجہ سے روزہ رکھتے ہیں. تو سرور عالم صلی اللہ تعالی علیہ وسلم نے فرمایا ہم زیادہ حقدار ہیں اس بات کے کہ اپنے بھائی موسیٰ علیہ السلام کی موافقت میں روزہ رکھیں. تو اس لیے یہ ایام انتہائی مبارک ایام ہیں. شروع سے ہی ابتدائے آخرینیت سے ان ایام کی انتہائی قیمت اور قدر ہے, منزلت ہے اللہ تعالیٰ کے ہاں. اور پھر یہ سرور عالم صلی اللہ تعالیٰ علیہ وسلم سے نوازے سیدنا حسین رضی اللہ تعالیٰ عنہ کی شہادت, وہ بھی عاشورے کے دن ہوئی. تو یہ بہت اہم کام, بہت بڑے بڑے واقعات اور بڑے عظمت والی چیزیں محرم کے مہینے میں واقع ہوئیں یا عاشورے کے دن خاص طور پہ واقع ہوئیں. اس لیے ایک بات عرض کرتا ہوں کہ جتنے دن زیادہ قیمتی ہوتے ہیں, قیمتی دنوں کے اندر اگر کوئی گناہ کرنے لگ جائے, گناہ کا ارتکاب کر لے, تو اس کی اور زیادہ شناعت ہوتی ہے, اور زیادہ اس کا گناہ ملتا ہے. رمضان کا مہینہ ہو اور کوئی کھا پی رہا ہو, ہم کیا کہتے ہیں اس کو؟ اس لیے یہ قیمتی دنوں کے اندر گناہ کرنا, جو مبارک ایام ہیں ان میں گناہ تو ویسے ہی بہت منحوس چیز ہے, لیکن یہ قیمتی دنوں میں, مبارک دنوں میں گناہ کرنا, اللہ کی نافرمانی کرنا اور زیادہ برا ہے, اس کا گناہ اور بڑھ جاتا ہے, وبال اور بڑھ جاتا ہے. اس لیے اگر کوئی ان دنوں میں زیادہ عبادت نہ کرے تو گناہوں سے ہی بچ جائے, یہ بھی بہت بڑی عبادت ہے. حضور صلی اللہ تعالیٰ علیہ وسلم نے حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے فرمایا, یا ابا ہریرہ اتق المحارم, جو چیزیں اللہ نے حرام کی ہیں ان سے بچ جاؤ, گناہ نہ کرو, جو جن چیزوں کو اللہ نے حرام کیا ہے ان کا ارتکاب نہ کرو. تکن اعبد الناس, تم سب سے بڑے عبادت گزار بن جاؤ گے, سب سے بڑے عبادت گزار تم ہی بن جاؤ گے. معلوم ہوا نقلی عبادات سے زیادہ اہم یہ بات ہے, ان کی بھی اپنی جگہ عظمت فراقوں پر, نقلی عبادات, نقلی روزوں کی, تسبیحات, تلاوت کی, مگر سب سے اہم یہ گناہ سے بچنا ہے, اللہ کی نافرمانی سے بچنا ہے. جو یہ کام نہیں کرتا اس کی نقلی عبادات کا اس کو کوئی فائدہ نہیں ہوگا. مقویات کھاتا رہے, اچھی اچھی غذائیں آدمی کھاتا رہے اور تھوڑا سا زہر بھی کھا لے ساتھ میں, کیا فائدہ؟ تو تلاوت, نماز, روزے, نقلی روزے, نقل نمازیں, ان کی مقویات تو کھا رہا ہے لیکن گناہ کا زہر بھی اس سے بھی باز نہیں آ رہا, تو کیا فائدہ ہوا؟ سارے انوارات ضائع ہو جاتے ہیں. یہ تو پتہ نہیں ہم تو کتنے گناہ کر رہے ہیں, میں تو آج کرتا ہوں ایک گناہ سے ہی سارا نور ضائع ہو جاتا ہے. مسجد سے نکلے عورت سے نظر ڈال لی, کیا یہ جو عبادت کی یہاں کوئی فائدہ نہیں, سب ختم ہو گیا. صحابہ نے تو گردن کٹا لی ہم سے, نظر سر جھکایا نہیں جاتا, انہوں نے سر کٹا لیا ہم سے, سر جھکایا نہیں جاتا کہ تھوڑا سا سر جھکا لیں بازاروں میں, روڈوں پر یا گھر میں اپنی بھابھی وغیرہ سے, جن سے پردہ فرض ہے, جن رشتے داروں سے. اور سر جھکانا کافی نہیں گھر میں, یہ کبھی کوئی کہہ دیے سر جھکا لیا, بھابھی سامنے بیٹھی ہوئی ہے یا مومانی سامنے ہے, سر جھکانا کافی نہیں, دوسرے کمرے میں جائیے, یہ پردہ نہیں ہوتا. بہرحال یہ ایام انتہائی مبارک برکت والے ایام ہیں. کم از کم ہم اتنا ہی کر لیں کہ ان میں گناہ نہ کریں, چاہے عبادات ہم زیادہ نہ کر پائیں, تو یہ بھی ہمارے لیے بہت بڑے اجر و ثواب کی چیز ہے. اللہ تعالیٰ ہم سب کو عمل کی توفیق عطا فرمائے. اور سنت ایک میں عرض کیا کرتا ہوں, حضرت جابر رضی اللہ تعالیٰ عنہ سے روایت ہے, فرماتے ہیں ہم حضور صلی اللہ تعالیٰ علیہ وسلم کے ساتھ تھے, سفر کا غالباً موقع تھا, تو ہم جب بھی اونچائی پر چڑھتے تھے اونچی جگہ پر تو ہم کننا اذا صعدنا کبرنا, جب ہم اونچی جگہ چڑھتے تھے, بخاری شریف میں الفاظ ہیں کہ ہم لوگ اللہ اکبر کہتے تھے. اور یہ صحابہ حضور صلی اللہ تعالیٰ علیہ وسلم کو دیکھ کر چلنے والے تھے. حضور صلی اللہ تعالیٰ علیہ وسلم اللہ اکبر پڑھتے تھے, یہ بھی ساتھ ساتھ پڑھتے جا رہے تھے. اور جب نیچے ڈھلان کی طرف آتے تھے, کیونکہ سفر میں ایسے موقع آتے ہیں کبھی آدمی اونچائی پر ہے کبھی نیچے جا رہا ہے, اور خاص طور پہ اس زمانے کا سفر جو اونٹوں پر ہوتا تھا یا خچروں پر ہوتا تھا, تو اس وقت تو یہ ٹیلے اور پہاڑ وغیرہ آئے ہی کرتے تھے راستے میں, تو اونچائی پر چڑھتے وقت اللہ اکبر پڑھنا یہ سنت ہے, اور جب نیچے اتر رہے ہوں تو سبحان اللہ, وإذا نزلنا سبحنا, تو جب ہم نیچے اترتے تھے تو ہم سبحان اللہ پڑھتے تھے, سبحان اللہ سبحان اللہ یہ پڑھنا. اور اس میں کوئی وقت نہیں لگتا, کوئی پیسے خرچ نہیں ہوتے, کوئی توانائی خرچ نہیں ہوتی کہ ہم سیڑھیاں چڑھ رہے ہیں. اب یہ اس وقت جدید دور ہے, اس میں کیا اس طرح سنت پر عمل کیا جا سکتا ہے, تو سیڑھیاں چڑھنا, یا آپ گاڑی میں سفر کر رہے ہیں تو پل پہ چڑھنا, پل پہ آپ چڑھ رہے ہیں تو اونچائی پر ہیں, سیڑھیاں چڑھ رہے ہیں تو اونچائی پر جا رہے ہیں, بس آپ اللہ اکبر پڑھتے جائیے, جب نیچے اتر رہے ہو تو سبحان اللہ پڑھنا ہے, سنت پر عمل ہو گیا. اللہ تعالیٰ ہم سب پر کو عمل کی توفیق نصیب فرمائے. الحمد للہ رب العالمین, سبحان اللہ وبحمده, سبحان اللہ العظیم, جزا اللہ عنا سیدنا محمد ما هو اہلہ. اے اللہ, اے اللہ, ہم سب کی اور پوری امت کے گناہوں کو معاف فرما دیجیے. اے اللہ, ہماری اور پوری امت کی بے حساب مغفرت فرما دیجیے. اے اللہ, آپ کا نام بہت بڑا نام ہے, جتنا بڑا آپ کا نام ہے اتنا ہی بڑا ہم سب پر فضل و کرم فرما دیجیے. اے اللہ, مریضوں کو شفائے کلی نصیب فرما دیجیے. اے اللہ, اے اللہ, جو بے روزگار ہیں ان کی توقعات سے بڑھ کر جائز اور کشادہ روزگار نصیب فرما دیجیے. اے اللہ, جو رشتوں کے متلاشی ہیں ان کو بھی ان کی توقعات سے بڑھ کر اچھے رشتے نصیب فرما دیجیے, نیک رشتے نصیب فرما دیجیے. اے اللہ, جن کے داماد ان کو ستا رہے ہیں یا جو شوہر اپنی بیویوں کو پٹائی لگاتے ہیں ستاتے ہیں, اے اللہ ان کو رحم دل, اے اللہ ان کو رحم دل بنا دیجیے. اے اللہ, ان کے دلوں میں رحم ڈال دیجیے. اے اللہ, اے اللہ, ظالموں کو ان کے ظلم سے توبہ کی توفیق نصیب فرما دیجیے, بے نمازیوں کو نمازی بنا دیجیے, رشوت جو لیتے ہیں اے اللہ ان کو توبہ کی توفیق نصیب فرما دیجیے, جو شراب پیتے ہیں اے اللہ ان کو ان کے گناہ سے توبہ کی ہمت نصیب فرما دیجیے. اے اللہ, اے اللہ, ساری خیریں ہم کو نصیب فرما دیجیے. اے اللہ, تمام شر جتنے بھی شر ہیں ان سب سے ہماری حفاظت فرما دیجیے. صلی اللہ تعالی علی خیر خلقہ سیدنا محمد وعلی آلہ واصحابہ وآل بیتہ اجمعین, آمین برحمتک یا ارحم الراحمین.